यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। बझाङको मल्लेसीमा पहिरोले घर पुरिएर 6 जनाको मृत्यु, 1 बेपत्ता, 17 घर पुरिए। स्वास्थ्य सुरक्षा पालनाको सुनिश्चितता गरे। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव आफ्नो धर्म र परम्परा अनुसार दाह संस्कार गर्न आफन्तलाई दिन सकिने स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट। आज 272 जना कोरोना भाइरस संक्रमण मुक्त। कोरोनाबाट निको भई घर फर्कनेको संख्या 6415। कोरोना महामारीले शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। र जापानको क्यूसू टापुमा भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 14 जनाको मृत्यु। बझाङको केदारसिंह गाउँपालिका 8 मल्लेसीमा पहिरोले घर पुर्दा 6 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर 11 वर्षीय सुन्ता जेठारा, 7 वर्षीय अस्मिता जेठारा, 11 वर्षीय प्रयागराज जेठारा, 80 वर्षीय दले जेठारा, 20 वर्षीय जिर्जा जेठारा, 44 वर्षीय रामदेवी जेठारा र 7 वर्षीय शान्ता जेठाराको मृत्यु भएको गाउँपालिका 8 का वडाध्यक्ष गणेश बोहराले जानकारी दिनुभयो। बेपत्ता 1 जनाको खोजी भइरहेको हाम्रा संवाददाता जगदीश रोकायले जनाएका छन्। 40 घर परिवारको बसोबास रहेको त्यस गाउँमा पहिरोले 17 घर पुरिएको छ। अहिले नेपाली सेना र स्थानीयले त्यहाँ उद्धार कार्य जारी राखेका छन्। विस्थापितहरूका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत आवश्यक त्रिपाल, खाद्यान्न लगायतका सामग्री पुर्याइएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको 5 औं बैठक यही असार 22 गते सोमबारसम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक सोमबार बिहान 11 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नु परेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका शर्तहरू पालना गर्ने सुनिश्चित भएमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएका व्यक्तिको शव आफन्तले आफ्नो धर्म र जातीय परम्परा अनुसार अन्तिम संस्कार गर्न सक्ने जनाएको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले संक्रमित व्यक्तिको शवबाट अन्य व्यक्तिमा संक्रमण हुने सम्भावना अत्यन्त न्यून रहने हुनाले सुरक्षाका सामान्य सजगता अपनाएर शवको व्यवस्थापन गर्न सकिने बताउनुभयो। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि मन्त्रालयले निर्धारण गरेको कार्यविधि अनिवार्य पालना गर्ने शर्तमा मृतकका आफन्तलाई आफ्नो परम्परा अनुसार शव व्यवस्थापन गर्न दिन सकिने बताउनुभयो।
COVID-19 लागेको व्यक्तिको मृत्यु भएपछि जमिनमा खाल्टो खनी जलाई वा अन्य तरिकाले आफ्नै रीतिरिवाज अनुसार दाह संस्कार गर्न सकिन्छ। यो रोग खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा निस्किने छिटा ड्रपलेटबाट सर्ने गर्दछ। मृत्यु भएको मान्छेबाट खोक्ने, हाच्छ्यु गर्ने लगायत श्वास प्रश्वास सम्बन्धी कुनै क्रियाकलाप नहुने भएकोले शवबाट संक्रमण गराउने ससाना थुक वा पानीका छिटा निस्कदैनन्। यसकारण शवबाट संक्रमण हुँदैन। सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने जानकारी गराउँछु।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना भाइरसका बारेमा फैलिने अनावश्यक हल्ला र अफवाहबाट प्रभावित नहुन र संक्रमित व्यक्ति, संक्रमितको परिवार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विदेशबाट फर्किएका व्यक्तिहरूलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गर्नुभएको छ। प्रवक्ता गौतमले कोरोना भाइरसको हालसम्म कुनै पनि औषधि र खोप पत्ता नलागेको हुनाले हल्लाको भरमा कुनै पनि औषधिको सेवन नगर्न समेत आग्रह गर्नुभयो।
साथीभाइसँग कुरा गर्दा कोरोना सर्नबाट के सावधानी अपनाउने बारेमा कुरा गरौं, तर यो संक्रमण कसले, कहाँबाट र कसरी ल्यायो जस्ता अर्थहीन कुरा नगरौं। हालसम्म कोरोना सम्बन्धी कुनै पनि औषधियाको पत्ता लागेको छैन। त्यसकारण विभिन्न संचार माध्यमबाट आएको औषधिको हल्लाको पछि लागि कुनै पनि अनावश्यक औषधिको सेवन नगरौं।
कोरोना भाइरसको महामारी 100 वर्ष अगाडिको स्पेनिस फ्लू पछाडि मानिसले भोगेको सबैभन्दा ठूलो महामारी भएको हुनाले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने जस्ता सुरक्षा सजगता अपनाएर यसबाट बच्न र संक्रमणको रोकथाम र नियन्त्रणका लागि सहयोग समेत सबैमा आग्रह गर्नुभयो। आज 272 जना कोरोना भाइरस मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आजसम्म नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या 6415 पुगेको जानकारी दिनुभयो। त्यस्तै विभिन्न 23 प्रयोगशालामा 4050 रियल टाइम पीसीआर परीक्षण गरिएकोमा आज थप 232 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या 15491 पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार आज अछामका 37, सप्तरीका 36, सिराहाका 21, पाल्पाका 19, सर्लाहीका 16, धनुषाका 15, सिन्धुपाल्चोकका 12, नवलपरासीका 11, गुल्मीका 9, प्युठानका 8, कञ्चनपुर, मोरङ र चितवनका 6, झापा र बाँकेका 5, रूपन्देहीका 4, डडेलधुरा, डोटी, बागलुङ र म्याग्दीका 3, रोल्पाका 2, दैलेख, तनहु, स्याङ्जा र इलामका 1 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 34 पुगेको छ। गोर्खा अस्पतालमा निधन भएका गोर्खा पालुङटारका 44 वर्षीय पुरूष र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएका रूपन्देही देवदहका 75 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको कुल संख्या 34 पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 33,125 जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा 9,042 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। कोविड 19 कारण जारी लकडाउनले सार्वजनिक यातायात नचल्दा यातायात व्यवसायीहरू मारमा परेका छन्। सवारी चालक र परिचालकको रोजगारी गुमेको छ भने लगानीकर्ताहरूलाई ब्याङ्कको ब्याज र अनिश्चित लकडाउनले चिन्तित बनाएको छ। संवाददाता विद्या प्रसाद उपाध्यायको रिपोर्ट।
यसरी हर्न बजाउँदै सिटभरि यात्रु बोकेर सड़कमा हुइकिने गाड़ीहरू लकडाउन यता देख्न पाइएको छैन। सरकारले जनताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै कोविड 19 संक्रमण फैलिन नदिन गएको चैत्र 11 गतेदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेसँगै गाड़ीहरू जहाँको त्यही थन्किएका हुन्। सार्वजनिक यातायात नचल्दा सर्वसाधारणको आवागमनमा समस्या त थपिएको छ नै यससँग प्रत्यक्ष जोड़िएका श्रमिकको रोजीरोटी समेत धरापमा परेको छ। सवारी साधन मरमत, बैंकको ब्याज र किस्ता, यातायात कार्यालयमा वार्षिक रूपमा तिर्नुपर्ने कर लगायत कर्मचारी चालक परिचालकहरूलाई दिनुपर्ने तलबको जोहो नगरेसम्म लकडाउन खुले पनि गाड़ी चलाउन नसकिने यातायात व्यवसायहरूले बताइरहेका छन्। लकडाउन खुकुलो गर्दै सरकारले सार्वजनिक यातायात चलाउने वातावरण बनाउन कर्जा छूट, कर छूट लगायत क्षतिपूर्ति सहितको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वार।
ब्याज दरलाई चाहिँ सिङ्गल डिजिटमा नल्याइकन अर्को विकल्पै छैन र हाम्रा भएको लोनलाई चाहिँ रिस्केड्युल गरेर यसलाई इन्स्योर गरेर चाहिँ अगाडि बढ्ने अवस्था चाहिँ हुनुपर्छ। जुन सोसल डिस्टेन्सिङ कायम गरेर चलाउनु पर्ने स्थितिमा सरकारले केही न केही राहत दिएर भाडालाई चाहिँ वृद्धि नहुने अवस्था बनाउने हो।
मुलुकको आर्थिक विकासका लागि यातायात एउटा महत्वपूर्ण पूर्वाधार हो। लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नहुँदा मुलुकको अर्थतन्त्रमा समेत असर परिरहेको छ। कोविड संक्रमणको प्रभावको मूल्याङ्कन गरेर निश्चित नियम र परिधिभित्र रही सार्वजनिक यातायात चल्न दिने गरी योजना बनिसकेको, व्यवसायीको कर्जा सहुलियत तथा पुनर्कर्जा लगायतका मागप्रति सकारात्मक रहेको बताउनुहुन्छ यातायात विभागका महानिर्देशक गोगन बहादुर हमाल।
क्याबिनेट स्वीकृत गरेर सञ्चालन गर्ने भन्ने भयो भने सार्वजनिक सवारी साधन सञ्चालन गर्नको लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्छ र भन्ने हिसाबले एउटा मापदण्ड पनि हामीले बनाइसकेका छौँ र त्यसरी निर्णय भएर आयो भने हामीले चाहिँ क्षेत्रगत हिसाबले सवारी साधनहरू सञ्चालन गर्ने गरिकन यहाँ अगाडि बढ्छौँ। यो आर्थिक वर्षको बजेटमा नै यातायात क्षेत्रलाई संकटग्रस्त क्षेत्रको रूपमा पनि राखिसकेको र यस्ता क्षेत्रहरूको लागि कोषको पनि व्यवस्था गरिसकेको हुनाले कोषको कार्यान्वयनका लागि अझ राष्ट्र ब्याङ्कले कार्यविधि मापदण्ड बनाइरहेको छ।
कोरोना भाइरसको संक्रमणमा दिनहुँ वृद्धि भइरहेका बेला सार्वजनिक यातायात सञ्चालन गर्दा संक्रमणमा थप वृद्धि हुन नदिन आवश्यक सतर्कता र तयारी भने अपनाउनु पर्ने देखिन्छ। विद्या प्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
वाउ, रियलमै छिटो डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालको फास्टेस्ट 4G LTE एडभान्स नेटवर्कका साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीज को भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोविड 19 विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको बताउनु भएको छ। आज आफ्नै कार्यकक्षमा पत्रकारसँगको कुराकानीमा अर्थमन्त्री डाक्टर खतिवड़ाले बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आमदानी र खर्च बीचको असन्तुलन मेटिँदै जान थालेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटले कोविड 19 कारण नेपालले भोगेका चुनौतीको र स्वास्थ्य सुरक्षामा विशेष जोड़ दिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका अर्थमन्त्री डाक्टर खतिवड़ाले स्वास्थ्य सुरक्षाका साथै जनताको जीवन रक्षा र आर्थिक जीवनको रक्षा सरकारको प्राथमिकता रहेको बताउनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कंग्रेसले सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताउनु भएको छ। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज बागमती प्रदेशका कंग्रेस नेता कार्यकर्ताहरूसँगको छलफलमा वरिष्ठ नेता पौडेलले मुलुकका समस्या समाधान गर्न सक्ने क्षमता र दृष्टिकोण भएको नेतृत्व आगामी महाधिवेशनबाट आउनुपर्ने बताउनुभयो। अर्घा खाँचीमा 10,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ। सिद्धगंगा नगरपालिका वड़ा नम्बर 7 जुलुके जुवाकोट लगायत क्षेत्रमा 9,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको वड़ाध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो। जिल्लाका सबै क्षेत्रमा गरी 10,000 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा र केही भागमा आंशिक क्षति पुग्दा करिब 5 करोड़ रूपियाँ बराबरको नोक्सान भएको जनाइएको छ। सिद्धगंगा 10 सिद्धाराको दुम्सी लगायत क्षेत्रमा पनि सलहले मकै बाली पूर्ण रूपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोखरेलले बताउनुभयो। सन्धिखर्का र भूमिका स्थान नगरपालिका तथा छत्रदेव मालारानी र पाणिनी गाउँपालिकाका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्य जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सम्भावित वित्तीय जोखिमलाई नियन्त्रण गर्न बेलैमा सचेत हुनुपर्ने बताउनु भएको छ। 98 अन्तर्राष्ट्रिय सहकारी दिवस तथा 27 राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन नियमन गर्न कठिन हुने भएकाले स्वनियमनका कार्यलाई पनि अगाडि बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास राख्न केन्द्रीय सहकारी संघहरू लाग्नु पर्नेमा मन्त्री अर्यालले जोड़ दिनुभयो। बाँदरले खेती नष्ट गर्न थालेपछि सिन्धुपाल्चोकका किसानहरू वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। बाँदरबाट मकै गहुँ लगायतका परम्परागत अन्न बाली जोगाउन नसकेपछि किसानहरूले चिया र कागतीलाई वैकल्पिक खेतीको रूपमा शुरू गरेका हुन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
हेलम्बु गाउँपालिका 4 गैटारका किसानहरूको झण्डै 400 रोपनी खेतीयोग्य जमिन बाँझै छ। मलिलो जमिन, सिंचाईको व्यवस्था, राम्रो उत्पादन, तर सबै खेती बाँदरले खाइदिन्छ। बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्न बालीको विकल्पमा हेलम्बुको किसानले व्यावसायिक कागती खेती शुरू गरेका छन्। स्थानीय हरिकृष्ण लामिछाने
200 बोट लगाएको थियो, अहिले फलमा सुरु भइसकेको छ। 40-45 भारी मकै फल्थ्यो, 10 मुरी धान फल्थ्यो। मकै मात्रै जोगाउनै नसक्ने भयो, बाँदरले नखाने चिज चाहिँ यो चाहिँ उचित हुन्छ, यो चाहिँ लगाऊ भन्ने सल्लाह।
घर आसपासका जमिनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरबाट अन्न बाली जोगाउन मुस्किल पर्छ। अर्का स्थानीय लालनाथ लामिछानेले पनि व्यावसायिक कागती खेती थाल्नु भएको छ। बाँदरकै कारण बाँझो राख्नु परेको 12 रोपनी आफ्नो जमिनमा 300 बोट कागतीको बिरुवा रोपेको उहाँले बताउनु भयो।
पहिलाको मास भटमास बोडीहरू गहुँ बाली लाउनु छोडेर कतै कतै तोरी कतै बाँझै छोड्ने सुर्खा सुर्खा खेती धान बाली लगाएको थियो, त्यहाँ चाहिँ बाँदरले दुःख दिएर 300 जति बोट लगाएको।
बाँदरले दुःख दिए पछि जिल्लाका अन्य ठाउँका खेतीयोग्य जमिन पनि बाँझो हुँदै गएको छ। घर आँगनसम्मै बाँदर आएर दुःख दिएपछि बाँस पोखरी थाङपाल गाउँपालिका एक बाँसखर्कका किसानले पनि सामूहिक चिया खेतीको शुरूआत गरेका छन्। मञ्जुश्री चिया कफी अलैची उत्पादक कृषक समूहका अध्यक्ष रेखपा तामाङ:
चिया लगायो भने चाहिँ यो जन्तुले चाहिँ छुँदैन कि भन्ने सोच लिएर गर्नु खोजे हो। अहिले वर्षदेखि चाहिँ हामी आफ्नो घरैसी यही प्रयोग गरिरहेछ। आगामीदेखि चाहिँ हामी अन्त पनि बिक्री गर्ने माग अनुसारको ठाउँ ठाउँमा पठाउन सक्ने चाहिँ आशा लिएछ।
सरकारले बाँदर लगायत वन्यजन्तु नियन्त्रणको लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकिरहेको बेला किसानले व्यावसायिक रूपमा वैकल्पिक खेतीको शुरूआत गर्न सके जमिन बाँझो हुने समस्या त गर्छ नै, आमदानीको स्रोत पनि भेटिनेछ। देवराज सुवेदी, रेडियो नेपाल, मेलम्ची, सिन्धुपाल्चोक।
तेह्रथुमको आठराई गाउँपालिका पाँच छाते ढुङ्गाको अकबरे चोकमा ट्राक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। दुर्घटनामा 55 वर्षका ललित भुजेल र 40 वर्षका श्याम मगरको मृत्यु भएको इलाका प्रहरी चौकी संक्रान्तिका प्रहरी निरीक्षक शेषक राम थानदारले बताउनुभयो। यसै गरी प्युठानमा पनि आज एक टिप्पर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सरूमा रानी गाउँपालिका वडा नम्बर 6 मोतीपुरमा, नौ बहिनी गाउँपालिका वडा नम्बर 8 लुफलुङबाट दाङ कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा वडा नम्बर 6 टिप्पर चालक 30 वर्षीय रोशन थापा र उनका सहयोगी 35 वर्षीय जगबहादुर पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारीले बताउनु भएको छ। यस्तै बाराको कलैया उपमहानगरपालिका 23 सिसनियामा आज दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा कलैया उपमहानगरपालिका 2 25 वर्षीय ऋतिक यादवको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। घाइतेहरूको वीरगंज न्यूरो अस्पतालमा उपचार भइरहेको छ। बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर 10 पाण्डुसेनको कालापाटनमा गैराती चट्याङ लागेर 8 वर्षीय दिपेश बोहराको घटनास्थलमा मृत्यु भएको छ। चट्याङ लागेर 55 वर्षीय सौर्य बोहरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानको क्युसु टापुमा भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 14 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण त्यहाँ स्थित एक वृद्ध स्याहार केन्द्रका मानिसहरूको मृत्यु भएको हो। भारी वर्षाका कारण कुमा नदीको बाँध भत्किँदा लाखौं मानिस विस्थापित भएका छन्। जनधनको क्षति कम गर्न प्रधानमन्त्री सिन्जो आबेले 10,000 सेना उद्धारका लागि खटाउनु भएको छ भने उच्च सतर्कता अपनाउन पनि देशवासीलाई आग्रह गर्नुभएको छ। विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या 5,29,836 पुगेको छ। कोरोना महामारीका कारण हालसम्म 1,12,27,000 भन्दा बढ़ी मानिस संक्रमित छन् भने आधा भन्दा बढ़ी 63,69,624 जना कोरोना मुक्त भइसकेका छन्। कोरोनाको एपिसेन्टर नै बनेको अमेरिकामा संक्रमितको संख्या घट्नुको सट्टा झनै बढ़दै गएको तथ्याङ्क छ। अमेरिकामा हालसम्म कोरोनाका कारण 1,32,112 जना ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या 28,92,000 पुग्न लागेको छ। छिमेकी राष्ट्र भारतमा पनि संक्रमितको संख्या दिनहुँ बढ़दो छ। भारतमा कोरोना भाइरसका कारण 18,700 भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने 6,51,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। अमेरिकापछि कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी प्रभावित मुलुकमा ब्राजिल परेको छ। त्यहाँ 15,45,000 भन्दा बढ़ी मानिस संक्रमित छन् भने मृत्यु हुनेको संख्या 63,000 नागिसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म 60% काम सम्पन्न भएको छ। आयोजना सम्पन्न हुन अब 1 वर्ष समय बाँकी रहँदा आधा भन्दा बढ़ी काम पूरा भएको आयोजनाले जनाएको छ। 22 अर्ब रूपियाँको लागतमा सन् 2021 जुलाई 10 भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनिया कम्पनी सीएएमसी इन्जिनियरिङले विक्रमसम्म 2074 असारदेखि पोखरा विमानस्थल निर्माणको काम शुरू गरेकोमा हालसम्म 2,500 मिटर लामो धावन मार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल भवन लगायतका विभिन्न 14 भवनको सिभिल तर्फको काम सम्पन्न भएको, हालसम्म समग्रमा 60% हारारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मनुकर्मीले जानकारी दिनुभयो। टर्मिनल भवन लगायतका भवनको फिनिशिङ, मुख्य प्रवेशद्वारको सड़क ढलान, अल्मुनियम प्लेट टाइल राख्ने सिसा हाल्ने लगायतका काम अहिले जारी रहेको उहाँले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले COVID-19 नेपालको अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ। आगामी साउनको पहिलो हप्तासम्म मौद्रिक नीति सार्वजनिक गर्नका लागि नेपाल राष्ट्र बैंकले विभिन्न सरकारवालाहरूसँग सुझाव समेत संकलन गरेको छ। रेडियो नेपालसँग संक्षिप्त कुराकानी गर्नुहुँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले अर्थतन्त्रको पुनरुत्थानमा वित्तीय क्षेत्रबाट अप्नाउनु पर्ने उपाय जस्ता विषयलाई मौद्रिक नीतिले समेट्ने बताउनुभयो।
मौद्रिक नीतिको जोर चाहिँ आर्थिक पुनरुत्थानमा रहन्छ। स्वतन्त्र कोविड उन्नाइसका कारणले प्रभावित भएको छ, आर्थिक गतिविधि शिथिल रहेको अवस्था छ, यसलाई पुनरुत्थान गर्नुपर्ने प्राथमिकतामा मौद्रिक नीति केन्द्रित रहन्छ। केही क्षेत्रहरू कोविड उन्नाइसको प्रभावबाट अलिक बढी प्रभावित छन्, ती क्षेत्रका ऋणीहरूले समयमा आफ्नो ब्याज सामा तिर्न नसक्ने अवस्था पनि छ र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ। र अर्को, नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि लिएको 7% आर्थिक वृद्धि हासिल गर्नका लागि के कस्ता वित्तीय मौद्रिक उपायहरू अप्नाउन सकिन्छ भन्ने विषयमा मौद्रिक नीति केन्द्रित रहनेछ।
सुझाव संकलनका क्रममा कर्जालाई सहज गर्नुपर्ने, व्यावसायिक वातावरण तयार पार्न वित्तीय क्षेत्रबाट वित्तीय साधन उपलब्ध गराउनुपर्ने, ब्याज दरको स्थायित्व कायम गर्नुपर्ने जस्ता विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने सुझाव प्राप्त भएको पनि प्रवक्ता भट्टले जानकारी दिनुभयो। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर शनिबार बाँडफाँड भएको छ। सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो। उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम 10 किताका दरले शेयर प्राप्त गरेका छन्। कुल 46,579 जनाले गोला प्रथाको माध्यमबाट थप 10 किता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन काता च्याम्पियनशीप 2020 अन्तर्गत दोस्रो दिन शनिबार 1 स्वर्ण सहित 4 पदक जितेको छ। इन्टरनेशनल सोतोकान कराते युनाइटेड आईएसकेयू र इन्स्टिच्यूट अफ सोतोकान कराते युनाइटेड आईएसकेयू को संयुक्त आयोजनामा भएको च्याम्पियनशीप अन्तर्गत नेपालले थप 1 स्वर्ण 1 रजत र 2 काँस्य हात पार्न सफल भयो। जुनियर विधा अन्तर्गत नेपालका प्रनिल मानन्धरले स्वर्ण, सुनिल खड्काले रजत, लोकमान श्रेष्ठले काँस्य पदक हात पार्दा सोही विधा अन्तर्गत महिलातर्फ श्रद्धा थापाले काँस्य जितिन्। पहिलो दिन शुक्रबार नेपालले 4 स्वर्ण, 3 रजत र 3 काँस्य गरी 10 पदक जितेको थियो। यससँगै नेपालको पदक संख्या 14 पुगेको छ। कोरोना भाइरसको जोखिमबाट सतर्कता अप्नाउन सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौँमा शनिबार कोरोना सचेतना दौड़ सम्पन्न भएको छ। कोरोना सचेतना दौड़ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयको मूल गेटबाट शुरू भई विभिन्न भागको परिक्रमापछि पुनः त्यही आएर टुङ्गिएको थियो। 3 समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको दौड़मा 60 वर्षमाथि उमेर समूहमा शम्भु दाहाल प्रथम, पुष्पलाल श्रेष्ठ दोस्रो र मंगलदास तण्डुकार तेस्रो हुनुभयो। महिला खुल्ला समूहमा एङ्दी लामा शेर्पा प्रथम, सीमा रिमाल द्वितीय र राधा श्रेष्ठ तृतीय हुँदा 40 59 वर्ष उमेर समूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरूङ द्वितीय र दीपक बहादुर रञ्जित तृतीय स्थान प्राप्त गर्न सफल हुनुभयो। विजेतालाई प्रमाणपत्र र पदक वितरण गरिएको दौड़ संयोजक बुद्धवीर लामाले जानकारी दिनुभयो। कास्की जिल्ला बक्सिङ संघको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। संघको पोखरामा सम्पन्न 4 जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा 13 सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा राजबहादुर कोइराला, सचिवमा संजीव श्रेष्ठ र कोषाध्यक्षमा सुनिल बिसी निर्वाचित हुनुभयो।
अब मौसम। देशभर सामान्यदेखि पूर्ण बदलिरही, थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 28.9 मिलिमिटर। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 19.7 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 2.0 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 21.1 मिलिमिटर। र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 17.7 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बझाङको मल्लेसीमा पहिरोले घर पुरिएर 6 जनाको मृत्यु, 1 बेपत्ता, 17 घर पुरिए। स्वास्थ्य सुरक्षा पालनाको सुनिश्चितता गरे कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव आफ्नो धर्म र परम्परा अनुसार दाह संस्कार गर्न आफन्तलाई दिन सकिने स्वास्थ्य मन्त्रालयद्वारा स्पष्ट। आज 272 जना कोरोना भाइरस संक्रमण मुक्त, कोरोनाबाट निको भई घर फर्कनेको संख्या 6415 पुग्यो। कोरोना महामारीले शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। र जापानको क्यूसु टापुमा भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 14 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।